नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98, 100 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com, radionepal.gov.np, psbnepal.gov.np पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार रेणुका भट्टराई मञ्जरी। साहित्यकार भट्टराईका पछिल्लो प्रकाशित कृतिमा जमुना महाकाव्य रहेको छ। यसै गरी साहित्यकार भट्टराईका साकुरा र सुस्केरा हाइकु संग्रह विक्रम सम्म 2059 सालमा प्रकाशित भएको थियो भने मञ्जरी खण्डकाव्य विक्रम सम्म 2061 सालमा प्रकाशित भएको थियो। यसै गरी उहाँको मेरो हजुर शोक काव्य साथसाथै समाजसेवी यात्रामा नन्दप्रसाद जीवनी संग्रह पनि प्रकाशित भइसकेका छन्। यसका साथै उहाँको संयुक्त कृति विशेषत झ्याउरे कविताहरूको संग्रहको रूपमा नेपाली प्रतिनिधि झ्याउरे कविता संग्रह पनि प्रकाशित भइसकेको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी उहाँको साहित्यिक यात्राको चर्चा परिचर्चा गर्दै केही रचना सुन्ने सुनाउने पनि छौँ। साथै उहाँको पछिल्लो कृति जमुना महाकाव्यका बारेमा पनि चर्चा परिचर्चा गर्नेछौँ। सर्वप्रथम स्वागत गरौँ साहित्यकार भट्टराईलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
हार्दिक धन्यवाद, नमस्कार।
हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा कुराकानीलाई अगाडि बढाउँ, तपाईँको साहित्य तर्फको आकर्षण या साहित्य लेखन तर्फ को यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतको त्यो प्रारम्भिक क्षणलाई सम्झौँ न।
हजुर, असाध्यै सुन्दर प्रश्न पहिलो यहाँको। यो साहित्यिक यात्राको आरम्भ को चेतना चाहिँ मेरो 2048 सालदेखि चाहिँ मैले यो आत्म भनौँ परक कुरा निबन्धहरू आफ्नो मनमा लागेका कुराहरूको लेखनबाट मलाई चेतना भएदेखि चाहिँ सुरुवात गरेछु। म कुनै ठाउँमा बस्थेँ काम गर्ने सिलसिलामा काठमाडौँमा। त्यहाँ बस्दाखेरि एउटा बाल्य अवस्थामा म त्यहाँ बस्न पुगेको थिएँ र त्यहाँ बस्दाखेरि मैले जुन एउटा सपना बोकेर त्यो घरमा बस्न आइपुगेको थिएँ त्यो सपना त्यही टुक्रा टुक्रा भएपछि चाहिँ म धेरै विक्षिप्त भएँ अनि रातभरि म त्यो पीडाले एकदमै रुन्थेँ अनि त्यो रोइसकेपछि अनि त्यसलाई चाहिँ उठेर अनि मैले त्यो पीडालाई चाहिँ सबै कलम र कापीमा चाहिँ त्यसलाई उतार्न थालेपछि मैले पछि फर्केर आजबाट फर्केर हेर्दाखेरि चाहिँ मेरो सुरुवात चाहिँ लेखनकै सुरुवात साहित्यकै एउटा सुसुप्त रूपमा जुन एउटा बीजारोपण चाहिँ त्यो बेलामा 48 सालदेखि नै भएको रहेछ।
हजुर, तपाईँले पछिल्लो समय प्रकाशित गर्नुभएको कृति जमुना महाकाव्य रहेको छ। यसअघि पनि तपाईँले खण्डकाव्य प्रकाशित गरिसक्नु भएको छ। यो तपाईँको पछिल्लो कृतिको कुरा गर्दाखेरि यो कृति लेख्ने प्रेरणा चाहिँ कहाँबाट प्राप्त भयो, कसरी यो महाकाव्य लेख्ने यात्रा तपाईँको सुरु भएको थियो, त्यसबारे पनि केही प्रकाश पार्नुहोस्।
हजुर, यसैमा आज म एकदमै केन्द्रित नै हुन खोजेँ। मैले अघि यो मेरो सृजनाको अवस्था चाहिँ यहाँबाट सुरु भएको रहेछ भन्ने कुरा चाहिँ महाकाव्य लेख्दै गर्दाखेरि मैले नै अनुभव गरेको कुरा हो। र सन्दर्भ चाहिँ कस्तो रह्यो भने यो मञ्जरी खण्डकाव्यलाई दोस्रो संस्करण निकालेर जब नेपाली साहित्यमा झ्याउरे कविता लेखन पुनर्जागरण अभियान सुरुवात गरे त्यस पछाडि यो जागरण सबै हिसाबबाट आएको छ र सबैले मन पराउनु भएको छ र सँगसँगै मैले पनि धेरै फुटकर कविताहरू पनि लेखेँ। यो बिचमा अरू नयाँ कृतिहरू त थिएन तर मलाई यो जागरणले नै मलाई अर्को आफैमा यस्तो जागृत बनाइदियो कि होइन मैले मेरो श्रीमान बिके पालपालीको लागि मैले केही गर्नुपर्छ भनेर उहाँको नाममा यो अभियान पछि मेरो हजुर शोक काव्य लेखिसकेँ। त्यति लेखिसकेपछि चाहिँ अनि यो मैले यो जमुना महाकाव्य नै लेख्छु भन्ने मैले सोचेको पनि थिइनँ तर कहाँनिरसम्म चाहिँ एउटा सोच थियो भने मञ्जरीको संस्करण गरेँ मैले दोस्रो संस्करण निकाल्दाखेरि चाहिँ मैले महाकाव्य चाहिँ लेख्नुपर्छ भनेर चाहिँ सोच बनाएँ, तर त्यसपछि फेरि मैले शोकाव्य लेखेँ। अनि मलाई चाहिँ कस्तो फिल भने, शोकाव्य लेखेर मात्र मलाई चाहिँ त्यो धारा प्रवाह रूपमा जसरी एउटा कवित्व आइरहेको छ त्यसलाई त मैले रोक्नै सकिनँ, यतिमा मात्र मैले सीमित गर्नु हुँदैन, अब मैले महाकाव्य लेख्नुपर्छ भन्ने सोच आयो। र अनि म चाहिँ मेरो जीवनी म तयार गर्छु भनेपछि अनि मैले चाहिँ जमुना शीर्षक राखेर मेरो जीवनी परक, मेरो जीवनको कथा, र म आज 46 वर्ष पुरा भएर 47 वर्ष लाग्दाखेरिसम्मको मेरो अस्तित्व, मेरो सङ्घर्ष, को जीवनको 75% जस्ताको तस्तै कतिपय कुरा चाहिँ अब भन्न मिल्दैन, लेख्न मिल्दैन, 25% छोपेर मैले 75% जीवनी परक यो महाकाव्य लेख्ने प्रेरणा मेरा श्रीमान नै हुनुहुन्छ। उहाँको मैले जीवनी लेख्न सकिनँ, उहाँले लेख्नु भएन, तर मैले मौलिक लोकलयमा सबैलाई मनपर्ने गरी सरसता भरेर अनि मैले यसलाई तयार गर्ने प्रयास गरेँ। र एउटा संयोग चाहिँ के भयो भने, उहाँ जानुभएको तेस्रो वर्षमा म धेरै पीडित पनि भएँ। मञ्जरीकै कथा काल्पनिकता बुनेको मान्छे स्वयं अहिले म रेणुका भट्टराई मञ्जरी हो, एउटा कृति सफलताको नाम भन्नुभएको छ। तर त्यो विधवा प्रथामा मञ्जरीले दुःख पाएको कुरा, म स्वयं विधवा भइसकेपछि यो समाजले हेर्ने दृष्टिकोण गर्ने व्यवहारहरूको सबैको म यति धेरै प्रहार भएँ। अनि त्यसपछि मैले त्यो प्रहारभित्रबाट बाटोले खोज्छ माटोले सोध्छ साथीले सोध्दैछन् एक्लै छ भनी हावा र पानी धुलोले खेद्दैछन्। उहाँ जानु भएपछिको पीडाले मैले यति दुईलान मैले यो आफैले अनुभूत गरेर लेखिसकेपछि गुनगुनाएपछि मलाई यस्तो आयो, अनि उहाँको स्मृतिमा मैले रुन पाइनँ, उहाँ बिरामी भएको पीडामा मैले रुन पाइनँ, उहाँ जानु भएको पीडामा मैले पीडा पोख्न पाइनँ। तर जब मैले उहाँको लागि 1-3 घन्टामा जब यो शोक काव्य लेखेँ, म यति धेरै रोएँ, यति धेरै रोएँ, यसैमा सबै पोखेपछि अनि यसलाई फेरि निरन्तरता दिनलाई, अनि मलाई त त्यो पीडाले मलाई हर्ट एट्याक आयो। मैले यतिसम्म आफूलाई सम्हालेर ल्याएँ तर सबैको प्रक्षेपणबाट मलाई सहन गाह्रो भएपछि अनि मैले के सोचेँ भने, म मरिहालेँ नि, केही कुरा रहन्छ। नेपाली साहित्यमा झ्याउरी कविताको अभियान पनि चलाएको छु, यो प्रतिनिधि झ्याउरी कविता पनि प्रकाशन बाँकी छ, जमुना महाकाव्यको पनि एउटा कन्सेप्ट छ, यो मात्रै गरेँ मैले, अब केही गर्न नसक्ने भएँ भन्ने भएपछि अनि मैले चाहिँ अनि यो महाकाव्य म जब हर्ट एट्याक भयो, एन्जियोप्लास्ट गरेर म जब फर्केँ अनि त्यसपछि फेरि के होला भन्ने पनि भयो, अनि मैले 1 हप्तामा लेखेँ। मै मरी गाए फुल छारी गाए सम्झना राला, मै मरी गाए फुल छारी गाए सम्झना राला, छ्याउरे कवि भनेर कतै कसैले सम्झेला भनेर यसलाई मैले एउटा जीवनी परक एउटा जीवन, अब जीवनी आफैले लेख्नुपर्छ र काव्यमा पनि लेख्न सकिन्छ भन्ने एउटा प्रयोग पनि गरेँ मैले।
यो संवादलाई हामी जारी राख्ने नै छौँ, अहिले एउटा रचना सुन्नतर्फ लाग्छौँ, अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
हजुर, अब यो प्रसङ्ग चाहिँ मेरै जीवनको कथा अलिकति पनि मैले भने सन्दर्भ पनि, एउटा विधवा हुँदा अथवा एकल हुँदाखेरिको समाज र परिवेश, अनि आजभन्दा धेरै वर्ष पछि आइपुग्दा पनि हाम्रा सोचहरूमा परिवर्तन आएको छैन रहेछ, म आफै भुक्तभोगी भएँ, फेरि आज म मञ्जरी नै भएर उभिएँ, त्यसकारण अब मञ्जरी खण्डकाव्यसँग चाहिँ मञ्जरीलाई पुनर्विवाह गरेर उसलाई जीवन दिएको थियो, तर आज म स्वयं मञ्जरी भएर उभिएर साँच्चीकै म एकल भएँ नि त त्यो समयमा। अब अहिले म जतिको सक्षम नारीले पनि कसैको भरमा निर्भरमा बाँच्नुपर्छ र बिहानै गरेर जानुपर्छ त पर्दैन, त्यसकारण अब रेणुकाले एउटा मञ्जरी भइसकेपछि गर्नु चाहिँ के पर्छ भन्ने कुराको सन्देश पनि मैले एउटा अभियानको हिसाबबाट, अर्को एउटा अभियानको हिसाबबाट चाहिँ मैले अगाडि बढाएँ र यसमा मैले समावेश पनि गरेको छु। मैले चाहिँ अब दोस्रो विवाह गर्ने अथवा अरू कुराहरू, जस्तो मञ्जरीको समयमा आजभन्दा 30 वर्ष अगाडिको समयमा त धेरै गाह्रो थियो, उनलाई पुनर्विवाह गरेर बचाउनु थियो, अबको समयको मञ्जरीहरूले त्यसरी बाँच्ने होइन, आत्मसम्मानका साथ बाँच्नुपर्छ, श्रीमानको अस्तित्व छ भने त्यो अस्तित्वलाई जोगाएर बाँच्नुपर्छ, कसैको भरमा बाँच्ने होइन, स्वाभिमानका साथ बाँच्नुपर्छ भन्ने एउटा दृढ संकल्प सहित चाहिँ मैले श्रीमानको नाममा सिन्दुर पोते लगाउने अभियान, मैले जुन पीडा भयो भने हर्ट एट्याकबाट म उठेँ, यो महाकाव्य लेख्दै गर्दाखेरिको समयमा मैले नै यो अभियानलाई, पोते त लाउनु भएको थियो, रातो त उहिले लाउनु भएको थियो, तर सिन्दुरै श्रीमानको नाममा चाहिँ बितिसकेको श्रीमानको नाममा चाहिँ सिन्दुरै लाएर हिँड्न सक्ने हिम्मत चाहिँ हुँदो रहेछ मैले पनि फिल गरेँ तर मैले आँट गरेँ हिम्मत गरेँ र मैले अनि त्यसपछि पोहोर तिजको पञ्चमीको दिन चाहिँ श्रीमान मेरो बिके पालपालीको फोटोलाई साक्षी राखेर उहाँको नाममा मैले उहाँ विधवा भएको 3 वर्ष पछाडि उहाँको नामको सिन्दुर र पोते लगाएँ र मैले भने स्ट्याटसमा पनि भने मैले भिडियो पनि बनाएँ श्रीमानको धन सम्पत्तिहरू स्वीकारिन्छ श्रीमानका छोरा छोरी हेरेर स्याहारेर बसिन्छ भने श्रीमानले दिएका सौभाग्य चाहिँ पखालेर फुटालेर त्यसलाई एकल हो अथवा चाहिँ विधवा हो भनेर यो समाजले गर्ने अधिकार छैन यदि विधवा हो ल उसको श्रीमान मर्यो उसको सर्वस्वै सक्यो भने त उसलाई सबैतिरबाट पच्युत हुनु पर्यो ऊ स्वतन्त्र हुनु पर्यो नि त उसलाई त छोराछोरीको दायित्व पनि हुनु भएन त्यस पछाडि सम्पत्तिप्रतिको स्वामित्व पनि हुनु भएन होइन त्यसकारण यो एकदमै मिथ्या छ यो गलत कुरा हो श्रीमानले दिएका उपहारहरू सौभाग्यको रूपमा चाहिँ सबैले लाउनु पर्छ यदि होइन इच्छा छ बिहा गर्नु मन छ भने बिहा गर्न पाइन्छ कानुनमै विधवा विवाह छ तर हाम्रो सामाजिक रूपमा त्यो छैन त्यसकारण अब हामीले चाहिँ श्रीमानकै नाममा सिन्दुर पोते लगाएर पनि हामी आफ्नो स्वाभिमानमा बाँच्न सक्छौँ गर्न सक्छौँ र दृढ भएर एउटा सक्षम नारी भएर अगाडि बढ्न सक्छौँ भन्ने उदाहरण पेश गर्न सक्छौँ भनेर मैले श्रीमानको नाममा सिन्दुर पोते लगाउने अभियान शीर्षकमा लेखेको छु म यो वाचन गर्न चाहन्छु
समाजभित्र विधवा भनी हिलाले हेरेका श्रीमान बिद्दा सिन्दुर पोते फुकाली दिएका विभेद भयो अन्याय भयो विधवा प्रथाको सौभाग्यलाई उपहार भनी लगाइदिएको अन्त्य नै गर्ने विधवा प्रथा अत्याचार भएको श्रीमती विद्या स्वतन्त्र हुने पुरुष कस्तो हो श्रीमान विद्या सौभाग्य सबै पखाली दिनेले श्रीमती विद्या हुँदैन केही श्रीमान हुनेले विभेद पूर्ण विधवा प्रथा अन्त्य नै गर्नु छ विभेद पूर्ण विधवा प्रथा अन्त्य नै गर्नु छ भनेर अघि सरेर क्रान्ति आफैले गर्नु छ भनेर अघि सरेर क्रान्ति आफैले गर्नु छ लगाए चिनो प्रतीक प्रेम सिन्दुर पोतेले लगाए चिनो प्रतीक प्रेम सिन्दुर पोतेले सुरक्षा बन्यो कवच अब हेर्नेको दृष्टिले सुरक्षा बन्यो कवच अब हेर्नेको दृष्टिले समय आज फेरिँदै गयो विचार उस्तै छ समय आज फेरिँदै गयो विचार उस्तै छ श्रीमान मरे जीवनभरि विधवा हुनु छ पर्दैन अब कसैले हेप्न विधवा भनेर पर्दैन अब कसैले हेप्न विधवा भनेर हुँदैन अब हेलाको दृष्टि विधवा भनेर विधवा भनेर लगाई पोते सिन्दुर हाली हिँडेको देखेर गलत देख्ने नजर झुके विवाहित भनेर सुरक्षा कवच बनेको देखी हौसला बढेरा लगाऊ चेली सिन्दूर पोते हिम्मत गरेर लगाऊ चेली सिन्दूर पोते हिम्मत गरेर
हजुर
हजुर भर्खरै महिलाको पीडा समावेश भएको भावनाहरू व्यक्त गर्दै एकल महिला कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा केही आफ्ना भावहरू व्यक्त गर्दै हुनुहुन्थ्यो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ, तपाईँको जुन झ्याउरे कविता लेखन यात्रा जारी रहेको छ, यो झ्याउरे कविता लेख्दै गर्दाखेरि तपाईँले जसरी अभियान चलाउनु भएको छ, यो खासमा झ्याउरे कविता लाई कसरी बुझ्ने र यसको एक हिसाबले भन्दाखेरि जुन अभियान तपाईँले अगाडि बढाउनु भएको छ त्यसको मुख्य उद्देश्य चाहिँ के हो त?
यसको मुख्य उद्देश्य चाहिँ सबभन्दा पहिला हामीले झ्याउरे भनेको के हो भनेर बुझ्नु जरुरी छ होइन। सर्वप्रथम चाहिँ अब झ्याउरे हाम्रो शब्दकोशमा, नेपाली शब्दकोशमै पनि अब एक किसिमले चाहिँ त्यसलाई विशेषणको रूपमा प्रयोग गरिएको छ होइन। अब एकदम कमजोर, लुते, लाम्रेको रूपमा परिभाषित छ झ्याउरे भनेको कमजोर अवस्थाको भनेको छ भने, अर्को काव्यिक हिसाबमा चाहिँ अब झ्याउरे भनेको 16 अक्षरमा लेखिएका होइन कविता विधाभित्रको लघु कविताभित्र पर्ने 16 अक्षरमा लेखिएका लघुतम, अब जस्तो तपाईँको 16 अक्षर भयो अनि 8 अक्षर भयो, 14 अक्षरमा लेखिएका कवितालाई झ्याउरे मात्र भनिएको छ। तर समग्रमा झ्याउरे जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटाले झ्याउरे छन्दलाई हाम्रो मुना मदनमा जसरी उहाँले प्रयोग गर्नुभयो त्यतिमा मात्र सीमित रहन्छ जस्तो मैले अब यो अभियान सञ्चालन गर्ने सन्दर्भमा मलाई पनि थाहा थिएन। मैले यति धेरै यो अभियान चलाउँछु भन्ने कुरा झ्याउरी छन्दमा मञ्जरीलाई चाहिँ प्रकाशन गरेँ, त्यसपछि त्यो लोकलयमा वाचन गरेर अभियान सञ्चालन गर्दाखेरि पहिला त झ्याउरी छन्द कविता लेखन पुनर्जागरण भनेर सुरुवात गरेँ। तर त्यसमा अनि मैले पछि खोज्दै गएँ, अनुसन्धान गर्दै जाँदाखेरि केही पनि छैन, झ्याउरीको बारेमा चार लाइन पनि छैन, केही पनि छैन। तर अब झ्याउरीको मोह चाहिँ जनतामा छ भनेपछि अनि मैले यसबारेमा धेरै अध्ययन अनुसन्धान गर्दाखेरि वास्तवमा हाम्रा मौलिक लोकलयहरू छन् नि, नेपाली मनमुटुमा जति कुराहरू हाम्रा आफ्नो पनभित्र छन् नि, जस्तो दुःखमा सुखमा गाउने जति लोकलयहरू छन् नि, एउटा लोक परम्पराबाट होइन रूपान्तरित हुँदै एउटा पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएका जुन लोकलयहरू छन् नि, ती सबै झ्याउरे रहेछन्। तर के गरिएछ भने अब ती केही कुराहरूलाई चाहिँ झ्याउरे गीतमा लगेर, झ्याउरे लोकगीतमा लगेर हालियो, तर झ्याउरे कविता वास्तवमा यो गीती कविता रहेछ, हाम्रो आफ्नो पनको, नेपाली पनको, नेपाली स्पन्दनको चाहिँ गीती कविता, जस्तो देवकोटाकोले प्रयोग गर्नुभएको 16 अक्षरको लोकलय अनि अरू लोकलयहरू पनि छन्, तर त्यसलाई गीती कविता हो भनेर भनिएन। नेपाली साहित्यमा सवाई छन्दमा केही कृति र झ्याउरे छन्दमा केही कृति मात्रै भेटिए, तर समग्रमा हाम्रो मौलिक लोकलयको महत्वपूर्ण अंश भनेको चाहिँ झ्याउरे रहेछ। र यो झ्याउरेको विषयमा चाहिँ तपाईँको अब कस्तो गजबको कुरा आइरहेको छ भने, अब यो अभियान चलाएको 2 वर्ष पुरा भएर 3 वर्ष आउँदैछ, असारको 29 गते हामी झ्याउरे कविता दिवस पनि मनाइरहँदाखेरि चाहिँ के भइरहेको छ, झ्याउरे कहाँबाट आयो? मानव सभ्यताको उत्पत्तिको कुरा छ सर, नेपाली साहित्यका हरेक विधाहरूको छ अनि पाश्चात्य साहित्यको छ, अरू विधाहरू नेपालमा स्थापित भएको छ, तर हाम्रो मौलिक लोकलय जुन छ त्यसको चाहिँ लोकछन्द भित्र पर्ने लोकलयहरू छन्, त्यसको चाहिँ उत्पत्ति कहिलेबाट भयो भन्ने कुरा नै भए हुन बाँकी रहेछ। अचम्म, मानव सभ्यताको उत्पत्तिको बारेमा हामीलाई थाहा छ, तर झ्याउरे कहाँबाट आयो, झ्याउरे वास्तवमा के हो, यसको उत्पत्तिको मूल जरो के हो भन्ने कुरा नै बाँकी रहेछ अध्ययन अनुसन्धान गर्न। अब मैले यो अभियान सँगसँगै चाहिँ अब झ्याउरेको बारेमा खोजी अनुसन्धान गर्दाखेरि सानो कणबाट सुरु गरेको, एउटा 16 अक्षरको मुना मदनलाई मन पराएर लेखेको मञ्जरीबाट सुरु गरेको, म त खाँबो नै पत्ता लगाउने, मूल जरो नै पत्ता लगाउने दायित्व मैले चाहिँ लिएको छु, अथवा परिस्थितिले मलाई यहाँसम्म लिएर आयो, तर म कोसिस पनि गरिरहेको छु। र यति भनौँ, यति बेला हाम्रा श्रोताहरूले सुनिरहनु भएको छ, झ्याउरे भनेको चाहिँ हाम्रो जीवनमा एउटा मानव सभ्यताको उदयदेखि अन्त्यसम्म, जन्मदेखि मृत्युसम्ममा जति कर्मादिमा हाम्रा मौलिक लोकलयमा प्रचलित भएका गायनहरू छन्, लोक भाकाहरू छन्, लोक कविताहरू छन्, ती सबै झ्याउरे रहेछन्। जस्तो यहाँलाई मैले भनौँ, जन्मेको 6 दिनको दिन छैटी गाइन्छ, त्यो पनि झ्याउरे नै हो। त्यस पछाडि अब हाम्रा विभिन्न धर्म संस्कृति परम्परा अनुसार दसैँमा हामीले दसैँका गीतहरू, देउसी भैलेहरू, असारमा तपाईँ धान रोप्ने बेला असारे गीतहरू, अनि त्यसपछि त्यसपछि साउनमा हाम्रो साउन भदौमा तिज गीत आउँछ, त्यो गीत तिज गीतहरू, अनि त्यस पछाडि अब देउसी भैलो पनि भइहाले, अनि त्यो सँगसँगै भजनहरू, त्यसपछि सवाईहरू होइन, अनि त्यसै बेमा भन्ने त्यो खाँडो जगाउनेदेखि लिएर ती सम्पूर्ण कुराहरू, अनि त्यसपछि अब वैशाखमा आउने कुराहरू भए, त्यसपछि फागुनमा हामीले फाउ खेल्दाखेरि गाइने कुराहरू, यी सम्पूर्ण कुराहरू चाहिँ मान्छेको जन्मदेखि मृत्युसम्म लोक परम्परामा चाहिँ रूपान्तरित हुँदै आएका लोकलयहरू चाहिँ हाम्रा झ्याउरे हुन् र यसलाई संवर्धन विकास प्रवर्धन गर्नु जरुरी थियो, तर नेपाली साहित्यमा यो भएनछ। अब झ्याउरे छन्दमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पृथ्वीराज चौहान लेख्नुभयो महाकाव्य, त्यसपछि मुनामदन लेख्नुभयो, अब पहाडी पुकारदेखि लिएर पापिनी आमादेखि लगायत धेरै होइन अब स्रष्टाहरूले धेरै काव्यहरू चाहिँ लेख्नुभयो, तर यसको मूल जरुरी चाहिँ के हो त, हाम्रो आफ्नो मौलिकता के हो, हाम्रो झ्याउरे चाहिँ के हो भन्ने विषयमा चाहिँ खोजी अनुसन्धानको त्यो पाटो बाँकी रहेछ।
हजुर, अब विशेष त साहित्यको चर्चा परिचर्चा गर्दाखेरि साहित्यमा महिलाको भूमिका र योगदानको दृष्टिकोणको हिसाबले हेर्दा तपाईँ एकजना सर्जकको हिसाबले के भन्नुहुन्छ, महिलासँग सम्बन्धित विषयवस्तु होस् वा महिला सहभागितामा रहेर महिलाहरूले लेख्ने लेखन यात्राको क्रममा होस्, त्यो महिलाको भूमिका कस्तो हुँदो रहेछ साहित्यमा, कस्तो पाउनु भएको छ नेपाली समाजको अवस्था, सर्जकले भन्नु पर्दा
एउटा एउटा भनौँ न एउटा सर्जकले निष्पक्ष रूपमा होइन एउटा उभिएर एउटा कलम समातेर भन्दा चाहिँ अब महिलाहरूको विषयमा चाहिँ जति कुराहरू जस्तो मैले लेख्न सकेँ होइन त्यो कुरा चाहिँ अरू कुनै पुरुषले लेख्नुभयो भने त्यो महिलाका इस्युहरू त्यसरी अनुभूत भएर आउँदैनन्, वर्णात्मक किसिमले आउँछन् तर अनुभूतिजन्य भएर आउँदैनन्। जस्तो उदाहरणको लागि अघि मैले जस्तो सिन्दुरपोते लाउने कुरा चाहिँ अरू कुनै महिला अथवा कुनै पुरुषले चाहिँ यो अभियान सुरु भयो यस्तो हो भनेर उहाँले लेख्नु भएको र म स्वयं आफैले त्यसलाई चाहिँ अगाडि बढाएर अनुभूत गरेर म आफै त्यो पात्र छु नि त त्यहाँनिर पीडित पात्र स्वयं उपस्थित भएर लेख्दाखेरिको भिन्नता धेरै फरक हुन्छ। र विशेष गरेर अब नेपाली साहित्यमा चाहिँ नारी स्रष्टाहरूले जसरी आफ्नो एउटा अनुभूतिजन्य हिसाबबाट सत्य तथ्य हिसाबबाट जसरी आउनु पर्ने हो नि आउन सक्नुहुन्न। मैले पनि इमान्दार साथ भने 75% मेरो सत्य जीवनका घटना हुन्, 25% चाहिँ मैले लेख्न मिल्दैन बोल्न मिल्दैन भन्ने अवस्थामा चाहिँ हाम्रा नारी स्रष्टाहरू त 25% पनि आउनु भएको छ। त्यो कारण के हो भने हाम्रो समाजको संरचनात्मक सोच छ नि, हेर्ने दृष्टिकोण र त्यसलाई विश्लेषण गरेर उसलाई चाहिँ त्यही सिर्जनाबाट उसलाई चाहिँ समाजमा परित्यक्त गर्ने र उसलाई चाहिँ विभेदपूर्ण व्यवहार गर्ने कारणले गर्दा फेरि पनि स्वयं आफूले घटेको घटना स्वयं उहाँ नारी आफैले लेख्न सक्नुहुन्न। बरु उहाँले आफ्नो घटना चाहिँ अर्को कुनै नारी पात्रलाई लौ न मेरो कथा चाहिँ तपाईँले लेखिदिनु न मैले नै चाहिँ लेख्न मिल्दैन तपाईँले लेखिदिनुहोस् न भन्ने जस्तो अवस्था चाहिँ नेपाली साहित्यमा अझै छ। स्पष्ट रूपमा जति आउनु पर्ने हो त्यस्तो चाहिँ आउन अझै सकेको छैन जस्तो लाग्छ मलाई।
हजुर, फेरि पनि यो संवादलाई रोकेर एउटा रचना सुन्नतर्फ लागौँ, त्यसपछि हामी कार्यक्रमलाई बिट मार्नेतर्फ लाग्छौँ। अहिले तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
हजुर, यति बेला मेरो नेपाल शीर्षकको कविता नेपाली प्रतिनिधि झ्याउरे कवितामा समावेश भएको छ र यसमा मैले वाचन गर्ने अनुमति चाहन्छु।
शिर हो हाम्रो सागरमा थार हृदय बुद्ध हो, शिर हो हाम्रो सागरमा थार हृदय बुद्ध हो, मायाका खानी गोर्खाली हामी संसार सिद्ध हो, मायाका खानी गोर्खाली हामी संसारै सिद्ध हो, नेपाल हाम्रो स्वर्गको टुक्रा विश्वको नमुना, नेपाल हाम्रो स्वर्गको टुक्रा विश्वको नमुना, गण्डकी काली शालिग्राम बोकी उग्दै छिन् जमुना, गण्डकी काली शालिग्राम बोकी पुग्दछिन् जमुना, देवी र देउता जन्मिए यहाँ बुद्धको घर हो, देवी र देउता जन्मिए यहाँ बुद्धको घर हो, सिजना मुला फुटाई देऊ तिम्रो त भर हो, नगरी आज उन्न भोली यो देश सिंगार संकल्प दृढ लिएर हिँडा यो देश सिंगार चेतना दीप बालेर हामी बस्तीमा पुगौला देशको मान सानालाई बोकी विश्वमा रमाउला मादल ठोकौ मुर्चुङ्ग बोकौ सारङ्गी रेटेर मादल ठोकौ मुर्चुङ्ग बोकौ सारङ्गी रेटेर विश्व नै दङ्ग पर्नेछ हाम्रो छेउरे देखेर विश्व नै दङ्ग पर्नेछ हाम्रो छेउरे देखेर छेउरे देखेर
हजुर
हजुर समयको पाबन्दीले गर्दा यो बसाई र यो संवादलाई धेरै लम्ब्याउन सक्दैनौँ तर पनि यो बसाईका क्रममा मैले सोध्न छुटाएको कुनै विषय आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय
हजुर भन्नै पर्ने कुरा चाहिँ झ्याउरी कविता लेखन पुनर्जागरण अभियान सुरुवात भएको छ र तेस्रो वर्षको यात्रामा हामी छौँ र यो झ्याउरे कवितालाई चाहिँ झ्याउरे छन्दलाई चाहिँ विश्वमा पुर्याउने अभियानमा छौँ नेपाली साहित्यमा के छ भन्दा झ्याउरे छ भन्ने गराउने नै हो त्यसकारण एकचोटि सम्पूर्णले सबैले झ्याउरेलाई लेखौँ माया गरौँ र हाम्रो आफ्नो मौलिक लोकलय झ्याउरेको सम्वर्धन विकासमा सबैले हात बढाउँ र हाम्रो झ्याउरेलाई एकचोटि विश्वमा पुर्याउन सबैजना लागौँ भन्न चाहन्छु र अन्तिममा जाँदा जाँदै
सगर माथा विश्वको सिरा नेपाल सगर माथा विश्वको सिरा नेपाल गरिमा छेउरे छन्द पुर्याउँ अब संसार भरिमा छेउरे छन्द पुर्याउँ अब संसार भरिमा
महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो यहाँसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद
हजुर यहाँलाई पनि धेरै धन्यवाद रेडियो नेपाललाई पनि धेरै धन्यवाद यो रेडियो नेपाल मेरो माइती घर हो मैले यसरी नै आत्मसात गरेको छु र जमुना महाकाव्यमा रेडियो नेपाल आएका सन्दर्भ दाहाले गीत निधि सरलाई सम्झेका सन्दर्भ र साहित्य संसारलाई सुनेर साहित्यमा अगाडि बढेका सन्दर्भ पनि जमुना महाकाव्यमा समावेश गरेको छु आजको यो बसाई मलाई यो अवसर दिनुभयो यहाँप्रति हार्दिक आभार सहित कृतज्ञता व्यक्त गर्दछु हजुर रेडियो नेपाल प्रति पनि आभार व्यक्त गर्दछु हजुर धन्यवाद
हवस् अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार रेणुका भट्टराई मञ्जरी हवस् त आजलाई यति तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो तपाईँको सल्लाह सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु नमस्कार